السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں ہمارے ساتھ اسور امام۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے ان میں سب سے پہلے ماسکو کانفرنس اور روس کا افغانستان کے اندر مفاد اور افغانستان کی سلامتی میں وہاں پہ امن کے قیام میں روس کا کردار، اس پہ بات ہوگی۔ اور ساتھ ساتھ اس سیگمنٹ میں ہم اس چیز کا بھی جائزہ لیں گے، بھارت نے احسان اللہ احسان جو طالبان کے سابق ترجمان تھے ان کے اس دعوے کو مسترد کیا ہے کہ رائے یا ان کے جو دیگر ادارے ہیں وہ پاکستانی طالبان کی کوئی حمایت کر رہی ہیں۔ پروگرام کا ہمارا اگلا حصہ بات ہم کریں گے، امریکہ کے اندر سخت تشویش ہے جو شمالی کوریا کے بڑھتے ہوئے جوہری عزائم کے اوپر اور اس کی جو صلاحیتیں ہیں اس کے اصول کے اوپر۔ اور کل یہاں پہ سینٹ کا مکمل سینٹ کو بریفنگ دی گئی وائٹ ہاؤس میں، غیر معمولی یہ اقدام تھا۔ ساتھ ساتھ ہم جائزہ لیں گے ایران کی بعض انسٹالیشنز کے اوپر اسرائیلی حملے کی اطلاعات مل رہی ہیں۔ پروگرام کا ہمارا تیسرا حصہ پاکستان کی سیاست، پیناما لیکس کے پس منظر میں جے آئی ٹی بنائی گئی ہے، نام کچھ سامنے آ رہی ہیں آفیشلی نئی میڈیا رپورٹس کے اندر، اس کے اوپر کس حد تک اتفاق ہو سکتا ہے۔ اور دوسرا یہ کہ عمران خان کا جو تازہ ترین الزام ہے جس کے اوپر پاکستان مسلم لیگ نواز اطلاعات کے مطابق، خبروں کے مطابق اب وہ انہیں سو کرنے کا یا ان کے اوپر حد کے عزت کے دعویٰ دائر کرنے کے بارے میں غور کر رہی ہے، جس الزام میں ان کا یہ کہنا تھا کہ انہیں پاناما پر خاموش رہنے کے لیے 10 ارب روپے کی پیشکش کی گئی۔ پروگرام کا ہمارا آخری حصہ اسپورٹس سیگمنٹ ہوگا، اس میں دو ایشوز ہیں، ایک تو بگ تھری وہ اپنے اختتام کو پہنچا، اور تیسرا یہ کہ آئی سی سی چیمپئنز ٹرافی کے لیے پاکستانی ٹیم کا اعلان کیا گیا ہے۔ یہ ہمارے آج کے موضوعات ہیں جن کے اوپر ہم بات کریں گے۔ تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔ پاکستان کے وزیر دفاع خواجہ آصف، وہ آج کل بین الاقوامی سیکیورٹی کانفرنس میں شرکت کے لیے ماسکو میں موجود ہیں، اور وہاں پہ انہوں نے ماسکو میں ملاقاتیں بھی کی ہیں سرگئی شوئیگو سے جو کہ وزیر دفاع ہیں روس کے، ان کے ساتھ۔ اور ایک اپنے بیان میں انہوں نے یہ کہا ہے کہ جو افغانستان کے اندر امن ہے، جو پیس ہے، اس کو لانے کے لیے روس کا بڑا اہم کردار بنتا ہے، اور انہیں یہ تمام کوششیں کرنی چاہیے، اور پاکستان بھی ایسی تمام کوششوں کا حصہ ہے اور اس کی حمایت کرتا ہے۔ اس پس منظر میں ہم جانیں گے کہ روس کا کردار کیا بنتا ہے۔ روس کو ہم کافی متحرک دیکھ رہے ہیں پچھلے کچھ مہینوں کے دوران، خاص طور پہ وہاں پہ افغانستان کے پیس کے لیے۔ گزشتہ اسی 12 اپریل کو بھی ایک 9 فریقی کانفرنس کا اہتمام کیا گیا تھا، اس سے پہلے بھی ایک مذاکرات وہاں پہ ہو چکے ہیں۔ سو روس کو کہاں تک اس میں کامیابی مل سکتی ہے، واشنگٹن اس کے ساتھ کہاں تک اس میں آن بورڈ ہے، انالیسس کے لیے ہم جائیں گے۔ ہمارے ساتھ ہیں چودھری نعمان ظفر، ایکسپرٹ انٹرنیشنل سیکیورٹی کے، فارمر ریسرچ فیلو ود ہڈسن انسٹیٹیوٹ۔ پرتاپ سوم وانشی وہ ہمیں جوائن کر رہے ہیں، ہندوستان ٹائمز کے ایڈیٹر ہیں ہندی ورژن کے۔ اور اکرام سہگل صاحب پاکستان کے ممتاز دفاعی تجزیہ کار ہیں، وہ یہاں ہمارے اسٹوڈیو میں موجود تھے کچھ دیر پہلے، ہم نے ان سے اس ایشو پہ بات کی ہے، تو ان کا نقطہ نظر بھی ہم آپ کو سنوائیں گے۔ نعمان ظفر صاحب بہت شکریہ آپ کا، بہت شکریہ پرتاپ سوم وانشی آپ کا بھی، آپ نے ہمیں جوائن کیا ہے۔ نعمان، کیا وہ تبدیل ہوتے ہوئے ڈائنامکس ہیں، امکانات ہیں جو روس کو فعال کردار دے رہی ہیں، خاص طور پہ اس ریجن میں اور افغانستان کے اندر ادا کرنے کے لیے؟
جس ریجن کی ہم بات کر رہے ہیں وہ کافی عرصے سے کشمکش کا شکار ہے ہمارے سامنے۔ ہم نے دیکھا وہاں پہ سول وار بھی نظر آتی ہے، پھر ہم نے یہ دیکھا کہ وہاں پہ داعش کی موجودگی کی باتیں بھی کی جاتی ہیں۔ وہ خالی یہ ایک ریجن نہیں ہے، اگر ہم مڈل ایسٹ کی بات کریں وہ وہاں سے لے کر پھر جب افغانستان کی بات کرتے وہاں تک، تو اس میں انیشلی شروع میں جب ہم دیکھتے تھے تو بہت پرومیننٹ رول ہمیں امریکہ کا نظر آتا تھا، ان کی پیس کیپنگ میں، ان کی پیس جو بھی ڈیسیجنز وہاں پہ ہوتے تھے اس میں۔ لیکن اس کے بعد دیکھیں 91 میں جب سوویت یونین کولیپس کر گیا، اس کے بعد کافی عرصے تک رشین فیڈریشن خاموش رہا، اس نے اپنے آپ کو کنسولیڈیٹ کیا، جو بھی کیا۔ اب پچھلے کچھ سالوں میں ہم یہ دیکھ رہے ہیں کہ وہ اپنا رول، جو کھویا ہوا رول تھا جو مجھے نظر آتا ہے، وہ واپس حاصل کرنے کی تگ و دو کر رہے ہیں۔ تو یہی چیز ہمیں نظر آتی ہے سیریا کے اندر، یہی چیز اب ہمیں نظر آ رہی ہے افغانستان کے اندر۔ چلیں سیریا کو اگر آپ دیکھیں، مڈل ایسٹ کو تھوڑا سا وہ ان سے دور ہے، لیکن یہ جو افغانستان کا معاملہ ہے تو بالکل ان کے نیبرہڈ کے اندر ہے، سینٹرل ایشیا ہے اور اس کے فوراً بعد افغانستان ہے، اور سینٹرل ایشیا کے 5 جو ریاستیں ہیں اس میں روس کا ایک بہت ہی اہم رول ہے، ان کی گورنمنٹس کے اندر روس کا اثر بہت زیادہ موجود ہے، اور ابھی بھی اگر آپ دیکھیں وہاں پہ لینگویج جو ہے رشین مطلب ڈومیننٹ ہے وہاں پہ۔ تو اس کے بعد اب اگر افغانستان کی بات کریں، دیکھیں افغانستان کا مسئلہ بہت پیچیدہ مسئلہ ہے، اس کو کتنے عرصے سے، 11-12 سال سے زیادہ ہو گیا امریکہ موجود ہے، ویسٹرن کنٹریز موجود ہیں، 40 سے زیادہ ملکوں کی فوجیں جو چاہ رہی تھیں کہ جی افغانستان کو سٹیبلائز کیا جا سکے، لیکن وہ پوسیبل نہیں ہوا، بہت سارے ریزنز ہیں۔ तो उनको एक एक करके दोनों डिस्कस किया जा सकता। लेकिन अब इतने अरसे के एक लल के बाद एक मतलब बिल्कुल उसमें कुछ चेंजेस नहीं आ रही थी, तो फिर रूस का जो है ना रोल हमें सामने नजर आता है, उसके बाद चाइना का भी।
सही।
अच्छा, रूस ने सबसे अहम रोल जो हुआ वो तो ये था कि पाकिस्तान और रूस के जो हालात हैं उनमें बेहतरी नजर आई हमें। फिर अब रूस ने अफगानिस्तान के अंदर रोल प्ले करना शुरू किया और वहां पे स्टेबिलिटी लाने के लिए, जिसकी अभी आपने अप्रैल में बात की जो एक कॉन्फ्रेंस उसने मुनाकिद की अपने पास, तो उसको इतनी ज्यादा पजीराई नहीं मिली वेस्टर्न कंट्रीज की तरफ से, लेकिन उसके बावजूद वो जो जो अहम स्टेक होल्डर्स थे वो वहां पे मौजूद थे।
ठीक है, लेकिन अगर हम ये मैं आता हूँ आपके पास, मैं ये पूछना चाहूंगा कि अमरीका और मगरबी जो बाकी ममालिक हैं या दुनिया के जो ममालिक हैं वो इसका हिस्सा नहीं बनते तो कहाँ तक उसको कामयाबी मिल सकती है? प्रताप सिंह वंशी साहब, आपका भी बहुत शुक्रिया। आप अफगानिस्तान पीस में रूस का क्या किरदार देखते हैं, और ख़ासतौर पर जो पिछले कुछ महीनों में वो मुतहरिक और फ़ाल किरदार अदा कर रहा है, एक्टिव है, वो कितना मुफीद हो सकता है, प्रोडक्टिव हो सकता है?
आवाज़ थोड़ी कम साफ आ रही है, आप मुझे सवाल दोहराएंगे जरा?
जी, मैं ये पूछ रहा हूँ कि आप क्या किरदार देखते हैं रूस का अफगानिस्तान के अंदर पीस के लिए?
देखिए, जाहिर तौर पे जो एक प्रोसेस है। हेलो,
जी जी, मैं आपको सुन रहा हूँ। जी नहीं आ रही, पहुँच रही और लाइन ड्रॉप हो गई है, हम उनके साथ दोबारा रब्ता करते हैं। जी नुमान, आप ये बता रहे हैं कि कुछ रशियन जो ये कहना चाहिए कि एक एक्टिव किरदार है, इसकी हिमायत कम है मगरबी ममालिक में, तो रूस अपने तई अकेले कैसे इसमें कामयाब हो सकता है? क्या रीजनल सपोर्ट, इलाकाई सपोर्ट इसके लिए काफ़ी होगी?
नहीं, देखिए, रूस अकेला में नजर नहीं आता, उसके उसके साथ एक और पावर जो इस वक्त इकोनॉमिक पावर की सूरत में मौजूद है, चाइना भी वहां पे मौजूद है, और दोनों का जो रोल है वो कोलैबोरेटिव रोल है। ठीक है, और दूसरी बात है कि अगर हम यूएस की और यूरोपियन यूनियन की बात करें, अलग अलग उनकी बात ना करें कि जी फ्रांस साथ है या नहीं, जर्मनी साथ है, उसको अगर हम यूरोपियन यूनियन देखें तो यूरोपियन यूनियन के अंदर इख्तलाफात मौजूद हैं रशिया के, रशियन फेडरेशन के साथ ताल्लुकात की बुनियाद पे। जर्मनी कुछ और नजर से देखता है, वो जो नॉर्दर्न उनकी जो एक ऑयल लाइन है वो उसको फॉलो करना चाहता है, और वो उस ऑयल को, उस ऑयल की जो पाइपलाइन है उसको फ्रांस जो है ना अपोज करता है। तो उनके अंदर तो इख्तलाफात मौजूद हैं कि कुछ लोग प्रो रशिया हैं, कुछ लोग कहते हैं कि उनका ताल्लुकात नहीं होने चाहिए। अच्छा, यूएस जो है वो बिल्कुल ओपनली कहता है कि जी हम इस चीज को पसंद नहीं करते, और उसकी एक वजह है। उसकी वजह देखें ये है कि यूएस, मैं जैसे पहले अर्ज किया कि बहुत सालों से एक डोमिनेंट रोल उसका रहा है इंटरनेशनल पॉलिटिक्स के अंदर, इंटरनेशनल सिक्योरिटी के अंदर और इंटरनेशनल डिप्लोमेसी के अंदर, तो वो बिल्कुल भी नहीं चाहेगा कि उसके साथ रशियन फेडरेशन आके बराबर का रोल प्ले करे, मद्दे मुकाबल आ जाए। वो इस चीज के लिए बिल्कुल किसी भी इवेंट को जो है ना वो सपोर्ट नहीं करते और उसे बाहर रहते हैं, क्योंकि अगर वो उसमें सपोर्ट करते तो इसका ये मतलब होता है कि रशिया को एक बराबर का रोल उसका एक्सेप्ट करना और उसको उसके उसका मान लेना कि जी ठीक है आपका भी इंटरनेशनल उसके अंदर एक रोल है। तो ये तो मेरा ख्याल करेंगे, लेकिन अब अभी तक नहीं करेंगे। लेकिन अगर आप ग्राउंड रियलिटीज की बात करें, देखें रशिया का जैसा मैंने पहले भी अर्ज किया एक बहुत बहुत अहम रोल है रीजन के अंदर, अफगानिस्तान के अंदर अगर आप 70s से भी बल्कि पहले से जनरल मतलब अगर आप देखें दाऊद अमानुल्लाह और उन तक का उनका जो अहम जो रिलेशंस होते थे वो रशिया के साथ होते थे, सोवियत यूनियन के साथ होते थे, और फिर 79 के अंदर जो जहां भी आपने देखा कि जो जहाज शुरू हुआ सब कुछ हुआ, तो वहां पे उनका पहले से रोल है, उनको वहां की ग्राउंड रियलिटीज का पता है। जो पांच रियासतें मैं आपको बता रहा हूँ, कजाकिस्तान, उज्बेकिस्तान, किर्गिजिस्तान और दो और जो है ताजिकिस्तान वगैरह, तो उसके अंदर उनका रोल है, जो मैंने पहले भी बताया कि वहां पे उनकी लैंग्वेज अभी तक डोमिनेट करती है।
सही।
तो उसका रोल को हम डिनाई नहीं कर सकते, सिर्फ अगर आप ये कहेंगे जी हमने उस कॉन्फ्रेंस में शरीक नहीं होना तो वो ये नाकाम हो जाएगी, तो मेरा ख्याल ऐसी बात नहीं है। अगर आप इसको कंपेयर करें कि चाइना के साथ, देखें चाइना फुली सपोर्ट करता है, चाइना उनके काबुल एडमिनिस्ट्रेशन के साथ ताल्लुकात में भी मौजूद है, उनको फुली सपोर्ट भी कर रहा है, और यहां तक भी हुआ अभी तक जो खबरें हमारे सामने आ रही थी के अफगानिस्तान के कुछ लोगों ने और उसको अटेस्ट किया है यूएस जो एडमिनिस्ट्रेशन, उन्होंने कि तालिबान को अब रशिया ने असला फलाम करना शुरू कर दिया। पहले ये पाकिस्तान के ऊपर ये इल्जाम आता था, लेकिन अब ये रशिया के ऊपर ये इल्जाम आना शुरू हो गया।
इन इल्जाम के साथ नेचुरली उसके ऊपर काफी दबाव होगा, वो कैसे सबमिट करता है ये मैं पूछता हूँ। प्रताप सिंह वंशी साहब से हमारा दोबारा रब्ता बहाल हुआ है। प्रताप साहब, आपकी मैं राय लेना चाह रहा था, रूस क्या किरदार अदा कर सकता है अफगानिस्तान के अंदर पीस लाने के लिए, ख़ासतौर पे ऐसे वक्त में जब उसके ऊपर ये दबाव भी है, ये एलिगेशंस भी हैं कि वो तालिबान को वहाँ पे असलाह फराम कर रहा है?
हाँ, देखिए जाहिर तौर पे एक मतलब पहले से ये बात थोड़े हिस्से से आती रही है कि कैसे वो सपोर्ट कर रहा है तालिबान को, लेकिन इधर बहुत सारी मतलब इसके पीछे कई सारे ऐसा नहीं कि ये कोई हवा की बातें हैं, कई सारे रेफरेंसेस हैं जिनको दिया जा सकता है कि जिनके हवाले से ये बात कही जा रही है कि रूस का किस तरह से दखल बढ़ रहा है। तो जाहिर तौर पे अब यहाँ क्या है जिसको हम कहते हैं कि एक डोमिनेशन की पॉलिटिक्स है, पीस के साथ साथ अपना जो प्रेजेंस है, तो पीस अफगानिस्तान के हिस्से में हो और वो जो प्रेजेंस है उस प्रेजेंस का दुनिया में माइलेज हो, और कैसे वो डबल पावर यानी अमेरिका के सामने खड़े होके और वो जो एक सिलसिला बनता है। तो मुझे लगता है कि इसमें उसकी अपनी जो स्ट्रेटजी है वो भी शामिल है। और देखिए बात हम बहुत अच्छी अच्छी करते हैं, बात हम पीस की करते हैं, लेकिन उसके पीछे के जो हिडन एजेंडेज होते हैं तो उन सबको भी देखना चाहिए। तो मुझे लगता है कि दोनों तरफ से बात चल रही है।
अब प्रताप साहब, दूसरा जो हमारा एक एंगल था वो ये था कि अभी यहाँ तक जो तालिबान के साथ इंगेजमेंट की बात है, हमने कहा कि बहुत सारे एनालिस्ट ये कहते हैं कि रूस कांटेक्ट में है, अमेरिका में इस पर कंसर्न्स भी हैं, लेकिन कल जो एक डेवलपमेंट पाकिस्तान में हुई, पाकिस्तान ने तालिबान के जो साबिक स्पोक्स पर्सन हैं एहसानुल्लाह एहसान, उनको गिरफ्तार किया और फिर उनका एक वीडियो मैसेज, वीडियो पैगाम जो है इंटरव्यू से जो एक्सट्रैक्ट था वो पूरे मीडिया को जारी भी किया गया, जिसमें वो ये कह रहे हैं कि इल्ज़ाम उन्होंने आयद किया कि इंडिया की जो एजेंसीज़ हैं वो तालिबान को सपोर्ट कर रही हैं। भारत ने उनके मीडिया को, आज मैं जो देख रहा था वहाँ से ऑफिशियल सोर्सेज ने इस बयान की तरदीद की और कहा है कि किसी के साथ भी पाकिस्तान, भारत की जो एजेंसीज़ हैं उनका कोई कांटेक्ट नहीं है, ना वो उनको कोई मदद फ्राहम करता है इस तरह की एक्शंस में। क्या आप राय देंगे इस दोनों तरह की सिचुएशंस के ऊपर?
अब देखिए इस तरह के वीडियोज आते हैं, इधर से आए उधर से आए, वो कहीं से भी आए वीडियो, मैंने भी देखा। तो जाहिर तौर पर अब इसको इस हवाले से अगर उधर से आया होता तो इधर की एजेंसी के रिप्लाई ये होते कि जब वीडियो अब आप उसके हवाले से कह रहे हैं तो हम उसको ऐसा नहीं मान सकते कि जो वो कह रहा है वो 100% वही 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 सही है और उसको मान के हम कोई फैसला करें। लेकिन हाँ, अगर कोई चीज है उसकी बुनियाद है, उसका अगर वो कोई सबूत दे रहा है, कोई चीज दे रही है, कोई रेफरेंस लिंक बन रहा है, तो मुझे लगता है अगर मैं आज डिनाई भी कर दूं, मैं कह दूं नहीं है कुछ भी नहीं है, तो मेरे कह देने से तो बात खत्म नहीं हो जाएगी। तो अगर वो बात है तो वो बात आगे तक जानी चाहिए। लेकिन मुझे लग रहा है बहुत सारे ये जो एलिगेशन, काउंटर एलिगेशन हैं इस तरह के वीडियोस के, इस तरह के बयान के हवाले से, वो दोनों तरफ से हो तो वो एक स्ट्रेटजी के तौर पे यूज किए जाते हैं। और वो जो लोग बयान दे रहे हैं उनकी खुद के क्रेडेंशियल्स कितनी बड़ी है और खुद वो इसको किस स्ट्रेटजी के तहत ये बयान दे रहे हैं या उनसे दिलाया जा रहा है, ये भी गौर करने की बात है।
नुमान जफर साहब, आप ज़रा एहसानुल्लाह एहसान वाले इशू के ऊपर अपनी राय दीजिएगा। ऑफकोर्स ना तो उनके बयानात को दुनिया क्रेडिबल समझेगी और ऑफकोर्स अगर क्रेडिबल होंगे भी तो ना भारत उसकी तस्दीक करेगा।
देखें, जो एहसानुल्लाह एहसान की जो जिस कैपेसिटी में उन्होंने पिछले कुछ सालों में काम किया है उसको कोई भी डिनाई नहीं कर सकता। वो कोई अगर कोई आम मेंबर होते तालिबान के या किसी के तो ठीक है, हम डिनाई कर भी सकते थे, लेकिन वो अगर आपको याद हो स्पोक्समैन रहे हैं उनके। और दूसरी बात है, जहां पे वो कार्रवाई करते थे उसके बाद उनकी तरफ से जिम्मेदारी कबूल की जाती थी कि जी हमने जो है ना ये कार्रवाई की है और हम इसके जिम्मेदार हैं। तो इसलिए उनके कल का जो 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 उनका स्टेटमेंट है उसको मैं तो कम से कम डिनाई नहीं कर सकता, क्योंकि उनका जो रोल था जिस कैपेसिटी में वो एक्शन करते रहे हैं, कार्रवाई करते रहे, उसको डिनाई हम कर नहीं सकते। दूसरी बात है, ये कोई ऐसी छुपी हुई बात नहीं है कि मतलब देखें पाकिस्तान कितने अरसे से ये बात कहता है कि जो इंडिया है वो अफगानिस्तान के अंदर और रीजन के अंदर अपना सुख बढ़ाना चाहते हैं। ताजिकिस्तान के साथ अगर आपको कोई याद हो, ये बहुत छोटी सी खबर आई थी कि ताजिकिस्तान के साथ एक इन्होंने वहां पे एक एक, एक, एक डिफेंस एग्रीमेंट साइन किया था कि वहां पे उनकी मिलिट्री की प्रेजेंस जो है ना वो हो रही थी और वहां पे कि अपना फौजी अड्डा बना रहे थे। तो ये कोई ऐसी बातें नहीं है कि जो छुपी रहेंगी। तालिबान की सपोर्ट, क्योंकि देखें तालिबान के भी कुछ हिस्से हैं, ठीक है, ये नहीं होता कि उनका एक ही हिस्सा है, जिसे खुद इसने एहसानुल्लाह एहसान ने भी कहा कि जी डिफरेंट वो हैं, तो उनको सपोर्ट मिलती है तो वो इतनी बड़ी कार्रवाई कर रहे हैं ना जी। तो वो अमेरिका की तरफ से सपोर्ट हो, वो इंडिया की तरफ से हो, वो किसी और मुल्क की तरफ से हो, तो बहरहाल डिनाई तो आना ही था। ये तो मैं एक्सपेक्ट कर रहा था कि जब किसी के बारे में बात जाती है तो वो कहते हैं कि जी हमारा उसमें कोई रोल ही नहीं है और हमने कभी उनको सपोर्ट नहीं किया। लेकिन अफगानिस्तान के अंदर जिस तरीके से इंडिया अपना रोल बढ़ाना चाहता है तो वो हर तरीका इस्तेमाल करता है कि जिस तरीके से भी उनका रोल कंसोलिडेट हो और पाकिस्तान के रोल को मिनिमाइज किया जा सके। तो मुझे उसमें कोई ऐसा शक नजर नहीं नहीं आता कि उनके उन्होंने कुछ स्टेटमेंट है वो फैब्रिकेटेड स्टेटमेंट है या पाकिस्तान के कहने पे उसने जो है ना ये स्टेटमेंट दे दी, कि क्योंकि पाकिस्तान के खिलाफ उनकी कार्रवाइयां हमारे सामने मौजूद हैं जिसकी वो जिम्मेदारी कबूल करते रहे हैं। तो मेरा नहीं ख्याल है कि उसमें कोई ऐसी परसेंटेज मौजूद है कि हम समझें कि यार ये पाकिस्तान के कहने के ऊपर उन्होंने स्टेटमेंट दे दी है।
ٹھیک ہے پرتاپ صاحب، آپ کا بہت شکریہ، آپ نے ہمیں جوائن کیا۔ نعمان، آپ ہمارے ساتھ رہیے گا، لیکن کرنے سے پہلے کہ ہم اگلے سیگمنٹ پہ جائیں اور اس میں آپ کی رائے لیں، اسی افغانستان امن عمل کے اوپر روس کے کردار پہ ہم نے بات کی اکرام سہگل صاحب سے، پاکستان کے ممتاز دفاعی تجزیہ کار ہیں، کچھ دیر پہلے ہمارے اسٹوڈیو میں موجود تھے، وہ کیا کہتے ہیں، آئیے سنتے ہیں۔
دیکھیے، سب سے پہلی بات یہ ہے کہ روس جو اپنا نیئر ابراڈ بلاتا ہے، سی آئی ایس کنٹریز، وہ افغانستان کے ساتھ کنٹیگوس ہے، تو آبویسلی روس کو ایک حادثہ ضرور ہوتا ہے کہ اگر یہ طالبان کی جو آئیڈیالوجی اسپل اوور کرتی ہے سینٹرل ایشین اسٹیٹس میں، تو ایونچولی روس کو افیکٹ کرے گا، جس طرح وہ چچنیا میں افیکٹ کر رہا ہے ابھی بھی۔ تو انڈرسٹینڈیبلی روس اس سے کافی اپریہنسو ہے، لیکن برعکس امریکہ کے جو بولتے ہیں کہ ون کانٹیننٹ ریمووڈ ہے،
جی
روس تو اسی کانٹیننٹ میں ہے،
صحیح،
ٹھیک ہے۔ اور دوسری بات کہ جو چینجنگ ڈائنامکس ہوئی ہے اس میں یہ ہے کہ چین نے بڑا ایک رول پلے کیا ہے، اور چین نے آئی تھنک کسی حد تک روس کو کنونس کیا ہے کہ جب تک روس ایک ڈائنامک رول نہ لے تو یہ حل جو ہے یہ نہیں ہو سکتا۔
اور وہ ڈائنامک رول کیا ہو سکتا ہے؟
دیکھیں، ایک تو بات یہ ہے کہ لوگ یہ نہیں جانتے کہ کیونکہ ڈیورنگ دا پیریڈ فرام 1975 ٹل 1990، جب تک روس وہاں سے نکلا نہیں ہے، 89 تک نہیں نکلا ہے، تو یہ جو بیوروکریسی تھی وہ روس کی ٹرینڈ تھی اس سے پہلے بھی،
بالکل۔
اور نیچرلی موسٹ آف دا پیپل دے لیفٹ، آئیدر دے وینٹ، کچھ تو پاکستان آ گئے، کچھ امریکہ چلے گئے، لیکن زیادہ تر بیوروکریسی روس گئی، بیکاز وہ رشین بولتے تھے،
صحیح،
اور اس کے بعد وہ واپس آئے ہیں انٹو افغانستان۔
اور ناردرن سائڈ ویسے بھی ذرا انکلائنڈ،
ناردرن سائڈ تو نینی کیس، آپ سمجھے نا کہ دوستم اور یہ وہ سیٹرا پہلے سے ان کی وہ ہے۔ تو آئی تھنک روس کا یہ ہے کہ ڈیفینیٹلی ایک دا تھنگ، اور چین نے ان کو یہ سمجھایا ہے کہ اگر آپ 1979 میں پاکستان کے پاس پیس کی طرف سے جاتے تو آج آپ انڈین اوشن میں ہوتے، بہ نسبت آپ لڑ جھگڑ کے آپ نے جو یہ میس کریٹ کر دیا۔ تو آئی تھنک اگر دیکھا جائے تو یہ کمپلیٹ جو سی چینج آئی ہے انٹرنیشنل ڈائنامکس میں، اس کے اندر روس نے دیکھا کہ اپنا ایک ڈائنامک رول ہے، آپ دیکھیں وہ رول اپنی سیریا میں کر رہے ہیں، تو روس کا ایک نیچرل رول ہے، اور آئی تھنک روس نے اپنے ریئلائز کیا ہے کہ ناؤ اٹ از اے ٹائم ٹو اسرٹ اٹ سیلف، پلینگ اٹس نیچرل رول وتھ پیسفل پرپزز، ناٹ وتھ وار لائک۔
اور اس کا جو یہ رول ہے وہ واشنگٹن کے لیے کتنا ایکسیپٹیبل ہو سکتا ہے؟
دیکھیے، واشنگٹن کا آئی تھنک ایک نیچرل ڈیزائر یہ ہے کہ یہاں پر ریجن میں اسٹیبلٹی آئے، بیکاز وہ ریئلائز کرتے ہیں کہ اگر اوور آل اگر آپ چینجنگ سچویشن دیکھیں تو اسلامک اسٹیٹ ابھر کے آیا وغیرہ وغیرہ، تو دے ڈونٹ وانٹ اے نرسری، تو وہ چاہتا ہے کہ کسی نہ کسی طرح یہاں پر ہو جائے۔ آپ دیکھیں ان نے کتنی کوشش کی کہ انڈیا کو بیچ میں لائے،
صحیح،
ٹھیک ہے جی، اور فرینکلی اسپیکنگ ناکام ہو کے رہ گیا۔
جی سامعین، یہ تھے گرام سائیکل، ایک بریک لیتے ہیں، بریک کے بعد واپس آئیں گے، پروگرام کے اگلے سیگمنٹ پہ ہم بات کریں گے، اور اس پہ ہم نے تفصیلی نقطہ نظر لیا اپنے ماہرین کا، آئیے ایک بریک لیتے ہیں۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے، دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے، دن ہو یا رات، جب دل چاہے، اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
وائس آف امریکہ سے پروگرام جہاں رنگ میں آپ کا خیر مقدم، میں ہوں اسد حسن، پروڈیوسر ہیں اسفر امام، اور بات ہم کریں گے اس سیگمنٹ کے اندر امریکہ میں شمالی کوریا کے جوہری عزائم میزائل بیلسٹک میزائلوں کی میزائلس کی تیاری اور ایسے جوہری ہتھیار بنانے کی تیاریوں سے متعلق تشویش پر, جس میں امریکہ یہ سمجھتا ہے کہ اس میں امریکہ کو بھی ہدف بنایا جا سکتا ہے اور اس کے جو مفادات ہیں, اس کے جو انٹرسٹ ہیں یا اس کی جو انسٹالیشنز ہیں اس ریجن کے اندر, ان کو بھی براہ راست شمالی کوریا ہدف بنا سکتا ہے. یہی وجہ ہے کہ غیر معمولی بریفنگ کا اہتمام کیا گیا گزشتہ روز. دونوں جماعتوں سے پوری سینٹ کے اراکین کو وائٹ ہاؤس طلب کیا گیا, وائٹ ہاؤس بلایا گیا, اور جو کلاسیفائڈ وہاں پہ بریفنگ ہے, کلاسیفائڈ سے مراد یہ کہ جو قومی راز آپ سے سمجھ سکتے ہیں جو باہر رپورٹ نہیں ہوتے ہیں, وہ ان سے آگاہ کیا گیا. اور ساتھ ساتھ یہ بھی بتایا گیا کہ اس مسئلے سے نمٹنے کے لیے پریزیڈنٹ ڈونلڈ ٹرمپ اور ان کی انتظامیہ کی حکمت عملی کیا ہو سکتی ہے. بائی پارٹیزن سپورٹ اس بارے میں ہے کہ شمالی کوریا کا جو ایگریشن ہے, اس کی جو جارحیت ہے, جو جارحانہ مزاج ہے, وہ نہ صرف امریکہ کے جو اتحادی ملک جنوبی کوریا کے لیے خطرناک ہے بلکہ امریکہ اس کو اپنے لیے اور خطے کے لیے بھی خطرناک سمجھتا ہے. جو ایک اسٹریٹجی جو حکمت عملی رہی ہے اس میں چین کو زیادہ سے زیادہ اس میں کوشش کی گئی ہے پچھلی انتظامیہ میں بھی اور موجودہ انتظامیہ بھی اسی بارے میں غور کر رہی ہے یا پرسو کر رہی ہے کہ چین اپنا کردار ادا کرے. چین سب سے بڑا سپورٹر ہے, حمایتی ہے, حامی ہے شمالی کوریا کا, اور سب سے زیادہ تجارتی طور پہ بھی فوائد اس کو فراہم ہوتے ہیں اور ساتھ ساتھ اس کے امدادی مالی طور پہ بھی امداد ملتی ہے. جو اطلاعات ملی ہیں اس کے مطابق چین نے اس بارے میں کچھ اندیشہ دیا ہے کہ وہ اس کے اوپر اکنامک سینکشنز کی حمایت کر سکتا ہے. دوسری جانب جو ایک پیش رفت ہوئی ہے, اسرائیل نے جو اسرائیل کے بقول لبنان کے اندر لبنانی گروپ حزب اللہ ہے, اس کے دمشق شام میں دمشق ایئرپورٹ کے قریب ایک جگہ پہ حملہ کیا ہے, اور اس کے بقول یہ اسلحہ فراہم کرنے والی ایک بڑا مرکز تھا, وہاں پہ حملہ کیا گیا, اور دعویٰ یہ ہے کہ یہ حملہ جو ہے وہ یہ اسلحہ جو ہے وہ درحقیقت ایران کا تیار کردہ ہے, اس کا ڈپو تھا جس کو تباہ کر دیا ہے اسرائیل نے. اس پہ بھی ہم بات کریں گے. ہمارے ساتھ ہیں گفتگو کے لیے جناب زبیر اقبال صاحب, ممتاز تجزیہ کار ہیں واشنگٹن میں, مڈل ایسٹ انسٹیٹیوٹ جو تھنک ٹینک ہے ان کے ساتھ وابستہ ہیں, چودھری نعمان سفر ایکسپرٹ ان نیشنل سیکیورٹی فارمر ریسرچ ود ہڈسن انسٹیٹیوٹ. دونوں مہمانوں کا بہت شکریہ. زبیر اقبال صاحب آپ فرمائیے گا. سب سے پہلے اگر ہم شمالی کوریا پہ بات کریں, کافی دباؤ ہے ٹرمپ انتظامیہ کے اوپر بھی, اور دوسری جانب یہ ایک ارجنسی کسی کیفیت ہے جس میں کل سینیٹرز کو پوری سینٹ کو وہاں پہ وائٹ ہاؤس طلب کیا گیا اور بریفنگ دی گئی. کتنی غیر معمولی یہ سچویشن ہے, ایکچوئل خطرات کیا ہیں, اور وہ خطرات کیا حقیقی شکل میں سامنے آ بھی سکتے ہیں, اس کا احتمال کتنا ہے؟
یہ تو آپ کو معلوم ہی ہے کہ جہاں تک شمالی کوریا کا تعلق ہے وہاں کی گورنمنٹ بڑی انسٹیبل ہے, اور اس کے ساتھ ساتھ وہاں پر اکنامک کنڈیشن بہت خراب ہوتی چلی جا رہی ہیں. تو ایسی کنڈیشن میں ڈومیسٹک ایشوز سے ہٹانے کے لیے ایکسٹرنل ایشوز کی طرف زیادہ اہمیت دی جا رہی ہے, اور اس میں سب سے بڑی اہمیت دی جا رہی ہے وہ نیوکلیئر فورسز کو اور نیوکلیئر آرمنٹ کو دی جا رہی ہے. کیونکہ پریزمپشن یہ ہے کہ اگر آپ نیوکلیئر کیپیبل ہو جاتے ہیں تو پھر دوسرے ممالک آپ کے ساتھ کوآپریٹ کرنے کو تیار ہو جاتے ہیں, اور آپ نیوکلیئر ویپنز کو ایک تھریٹ کے بیسس پہ استعمال کر کے کوآپریشن اور اکنامک سپورٹ حاصل کرتے ہیں. تو اس نائف سی قسم کی جو پالیسی اسٹریٹجی ہے اس کو فالو کیا جا رہا ہے, لیکن یاد رہے کہ اس کی بیک گراؤنڈ بہت لمبی ہے, اور اس کو ہینڈل کرنے کے لیے امریکہ نے جو اسٹریٹجی اختیار کی ہے اس میں کوئی بیسک چینجز تو نہیں آئی, لیکن ایک چیز بڑی اہم ہو گئی ہے, وہ یہ کہ اس کو بڑی اہمیت دی جا رہی ہے, اور اہمیت کی وجوہات دو ہیں. ایک تو یہ ہے کہ چونکہ پیوٹ ایشیا کی طرف ہو چکا ہے, تو اب ایشیا کے اندر سیکیورٹی کو بہتر کرنے کے لیے اس قسم کے اسٹیپ ضروری ہو جاتا ہے, اور دوسری بات یہ آ جاتی ہے کہ بہت انسرٹن قسم کی کنڈیشن ہے, ایسی انسرٹن کنڈیشن میں آپ پریکاشن لینا چاہتے ہیں, اس لیے امریکہ میں اس کو زیادہ اہمیت دی جا رہی ہے.
ان پریکاشنز میں زبیر اقبال صاحب آپ کو معلوم ہے کہ ایک باقاعدہ بحری بیڑا روانہ کیا گیا جس کے اوپر موجود تھے جنگی طیارے, لڑاکا طیارے موجود تھے, بعد میں بتایا گیا کہ اس کی ڈائریکشن ڈفرینٹ ہے, یہاں تک وہ موومنٹ ہوئی ہے. سو کہ جیسے بڑا یک طرفہ کہنا چاہیے کہ سوچ فیصلہ کیا گیا, عراق کے اوپر افغانستان کے اندر مدر آف آل بامز مارنے کی بات ہو یا میزائل اسٹرائک ہو وہاں پہ شام کے اندر, سو کیا کوئی ایسا پری ایمپٹیو اسٹرائک بھی واشنگٹن سے ہو سکتا ہے شمالی کوریا کو روکنے کے لیے؟
آئی ہوپ نوٹ. دیکھیے کچھ کہہ نہیں سکتے. دیکھیے جیسے میں پہلے عرض کر رہا تھا کہ امریکن پالیسی جو ہے اس کے چار حصے ہیں جہاں پہ شمالی کوریا کا تعلق ہے. ان میں سے ایک تو یہ ہے کہ آپ کس حد تک उस इलाके के जो डोमिनेंट फोर्स है जो कि चाइना है उसको इस्तेमाल कर सकते हैं शिमाली कोरिया को कंट्रोल करने के लिए। दूसरी बात यह आ जाती है कि आप अपनी जो नेवल फोर्सेज है उनको इस्तेमाल करके कैसे थ्रेटन कर सकते हैं। और तीसरी चीज ये आ जाती है कि इकोनॉमिक प्रेशर डालने के लिए जो सैंक्शन लगाई जाती हैं उनको ज्यादा से ज्यादा मजबूत कर दिया जाए। तो ये दो तीन जो चीजें हैं इनको इस्तेमाल करने की कोशिश की जा रही है और यही पॉलिसी की बेसिक फंडामेंटल है। लेकिन ये पॉलिसी आपको याद होगा कि कुछ लिमिटेड सक्सेस इसने हासिल की थी पहले भी और अब भी। उसकी वजह यह है कि जहां तक शुमाली कोरिया का ताल्लुक है वो टिट फॉर टैट करने के लिए तैयार होते हैं। तो ये एक रिस्क पैदा हो जाता है। इस रिस्क को खत्म करने के तरीका एक ही होता है, वो ये होता है कि जैसे आप अपनी इकोनॉमिक और पॉलिटिकल प्रेशर को इस्तेमाल करते हैं आप अपने एडवर्सरी को ये ऑप्शन भी दें कि अगर वो अपने रवैये को बदले तो फिर उसके लिए कंपनसेशन होगी। तो इसीलिए जैसे कि ईरान के साथ किया गया था, अगर शुमाली कोरिया को ये महसूस हो कि थ्रेट जो आ रहे हैं वो सीरियस है, लेकिन अगर वो सही काम करे तो फिर उसके लिए कंपनसेशन भी सीरियस हो सकती है जिसमें चीन और अमेरिका दोनों शामिल हो सकते हैं। तो फिर उम्मीद की जा सकती है कि किसी किसी तरीके से आप एक पीसफुल नेगोशिएशन के तरीके से सोल्यूशन पैदा कर सके। ये जैसे मैं किसी पहले अर्ज कर रहा था कि जहां तक अमेरिका का ताल्लुक है, अमेरिका ने इस किस्म के नेगोशिएशन को अभी तक रद्द नहीं किया, लेकिन इनको एक्सप्रेसली स्टेट करना जरूरी है।
नुमान जफर साहब, अमेरिका को बराह रास्त खतरात जिनका इजहार किया जा रहा है वो कितने जेन्युइन हैं एक बात, और इनको रोकने के लिए कितने इम्कान आते हैं कि अमेरिका बराह रास्त कोई कार्रवाई भी कर दे?
अमेरिका को खतरात की जो नैरेटिव है उसमें को खास कोई कोई मतलब टेंजेबल चीज हमारे सामने तो नहीं आती, लेकिन देखें जो इनका यूएस और नॉर्थ कोरिया रिलेशनशिप है इसमें ये जो बातें अब सामने आ रही हैं बहुत तेजी के साथ, ये कोई नई नहीं है। उनका न्यूक्लियर वेपन प्रोग्राम, उनका मिसाइल प्रोग्राम, उनके दूसरे मामलात, उनका बैलिस्टिक प्रोग्राम, और जो वो स्टेटमेंट्स देते रहेंगे जी हम ऐसा मिसाइल बनाएंगे जो डायरेक्ट अमेरिका को हिट करेगा, ये कोई कल की बात नहीं है। तो बहुत सालों से हम यही चीजें सुन रहे हैं और यही वजह थी टेंशन की इन दोनों एडमिनिस्ट्रेशन के दरमियान, और यूनाइटेड स्टेट ने उनको बहुत हद तक इंटरनेशनल कम्युनिटी से आइसोलेट भी किया, फिर उनके एम्बार्गो रिस्ट्रिक्शन वगैरह लगी हैं, अभी तक मौजूद हैं। तो ये मुझे तो इसमें ऐसी चीज नजर नहीं आती, लेकिन जो मसला ये है कि जिस तरह इन्होंने बात की कि उनकी इंटरनल जो सर्कमस्टांसेज है, इसी तरीके से यूएस के भी कुछ इंटरनल सर्कमस्टांसेज हैं जो कि फोर्स कर रहे हैं आपकी वॉशिंगटन को कि ये किसी तरीके से उन पे प्रेशर डाले और अपनी जो लोकल ऑडियंस है, देखें इलेक्शंस के अंदर नॉर्थ कोरिया एक जिस तरह पाकिस्तान में कश्मीर के चीज को यूज किया जाता है, इसी तरीके से अमेरिका के इलेक्शंस के अंदर हमेशा से नॉर्थ कोरिया के मामले को उठाया जाता है कि वो एक दुश्मन मुल्क है, उसको ये करेंगे वो करेंगे। तो मेरा ख्याल है जब से हम ये ट्रंप साहब आए हैं हुकूमत के अंदर, इन्होंने इसी तरह की चीजें सामने लाई हैं। कुछ चीजें वो जिनके उन्होंने प्रोमिस किए थे ओबामा की और फलाना, ये भी एक चीज है जिसके ऊपर उन्होंने दोबारा जो है ना एक प्रेशर बनाने की कोशिश की है। हमला कब कैसे कर सकते हैं और कर भी सकते हैं कि नहीं, तो मेरा नहीं ख्याल है। देखिए चाइना कभी भी इस चीज की इजाजत नहीं देगा कि कोई एक मुल्क इतनी दूर से आके उसके बैकयार्ड के ऊपर हमला कर दे, बेशक वो दूसरा मुल्क हो। चाइना ने देखें चाइना हमेशा से एक 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 बैलेंस रोल अदा करता रहा है, वो प्रेशर भी डालता रहा है लेकिन इतना भी प्रेशर नहीं आता जो अंडियो जिसको कहा जा सके। लेकिन पहली दफा अभी परसों या तरसों ने पढ़ा था कि वो इकोनॉमिक सैंक्शन के लिए राजी हुआ है और वो कह रहे हैं कि जी इनके जो तेवर है उनको ठीक करने के लिए कुछ रिस्ट्रिक्शन हम भी लगा देंगे। और नॉर्थ कोरिया बहुत हद तक डिपेंडेंट है अपनी इकोनॉमिक सिक्योरिटी के हवाले से चाइना के ऊपर, तो अगर चाइना कोई ऐसा एक्शन करता है तो उसके ऊपर बहुत बड़ा सेटबैक होगा नॉर्थ कोरिया के लिए। लेकिन हमले की परसेंटेज बहुत कम है, मैं नहीं समझता कि अमेरिका इसके ऊपर हमला करेगा क्योंकि चाइना इस पर कभी भी राजी नहीं होगा कि उसके 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 बिल्कुल नेबरहुड के अंदर जो है कोई जंग चल जाए। और इस जंग को इतनी छोटी जंग नहीं होगी क्योंकि देखिए न्यूक्लियर कैपेबल मुल्क है, मिसाइल्स हैं उनके पास हैं, फिर सब जो जब भी कोई बात इस तरह के हमले की होती है तो वो डायरेक्ट बात करते हैं जी ठीक है आप साउथ कोरिया की फिर सिक्योरिटी का आप ख्याल करें, वो तो बिल्कुल उसके साथ है। तो मेरा नहीं ख्याल है कि उस तरह की बात होगी, लेकिन हम मुझे जो चीज नजर आती है कि बहुत जल्दी एक दोबारा एक मल्टी पार्टी और इस तरह की कोई चीज कोई निगोशिएशन स्टार्ट हो जाएंगी और वो फिर एक जो है ना पूरा जो इनका दौर है ट्रंप साहब का वो उसी निगोशिएशन के अंदर ही गुजरेगा।
زبیر اقبال صاحب یہ فرمائیے گا ذرا دوسرا جو اینگل ہے, اسرائیل کا اسٹرائک کرنا وہاں پہ شام کے اندر براہ راست, اور دعویٰ یہ کہ وہاں پہ ایرانی جو اسلحہ ڈپو ہے اس کو ٹارگیٹ کیا گیا ہے. سیرین اسٹیٹ میڈیا بھی اس کی تصدیق کر رہا ہے کہ اس کے ایک ایئرپورٹ کے قریب ایک جگہ کو ٹارگیٹ کیا گیا ہے, لیکن وہ ایسے کسی ڈیٹیل میں نہیں جا رہا کہ وہاں پہ کیا ہوا, کیا نقصان ہوا. سو اسرائیل کا براہ راست اس کی انٹروینشن سیریا کے اندر کیا کانسیکوینسز ہیں اس کے, یا کیا امپلیکیشنز ہیں؟
دیکھیے, کانسیکوینسز سب اسی صورت میں ہو سکتے ہیں کہ اگر سیریا اس قابل ہو کہ وہ اسرائیل کے خلاف کوئی ایکشن لینے کے لیے تیار ہو. یاد رہے کہ سیریا میں تو اپنی اتنی مشکلات ہیں اور اتنے کانفلکٹ پیدا ہو چکے ہیں کہ ایسی کنڈیشن میں وہ کچھ کرنے کے قابل نہیں. اور دوسری چیز میں جو بتاتا چلوں, مجھے بڑی ایک اہم چیز ہے, وہ یہ ہے کہ یہ جو ڈیپو کی جو بات ہو رہی ہے, جو دمشق کی ایئرپورٹ سے کوئی 10 میل دور واقع ہے, وہاں پر آج سے 10-20 سال پہلے سے یہ کام ہو رہا تھا. اس کو پروٹیکشن حاصل تھی اور وہاں سے جو ویپنز آتے تھے ایران سے, وہ وہاں سے نکل کے لبنان چلے جاتے تھے جہاں پر حزب اللہ ان کو استعمال کرتے تھے. اب چونکہ اس زمانے میں یقیناً اس کی جو ریگولیشن, جو کنٹرول تھا, وہ سیریا کی گورنمنٹ کے ہاتھ میں تھا. اب وہ کنٹرول کمزور ہو چکا ہے. اسی کنڈیشن میں یہ کوئی آسانی سے اس کے فلو کو روکنا نہ سیریا کے ہاتھ میں ہے نہ ایران کرنے کو تیار ہے. تو ایسی کنڈیشن میں اسرائیل کو انٹروین کرنا پڑا. یہ بڑا خطرناک قسم کی انٹروینشن ہے, میں مانتا ہوں, کیونکہ اس کا فائدہ کوئی نہیں ہوگا. اس سے انفیکٹ زیادہ ٹینشن بڑھے گی اور زیادہ فورسز استعمال کی جائیں گی اور زیادہ ویپنز ٹرانسفر ہوں گے. لیکن اسرائیل اپنا یہ ایک بتانا چاہتا تھا کہ وہ بھی ایک پلیئر ہے اس علاقے میں اور وہ اس قسم کے سٹیپس لے سکتا ہے. اس کی پولیٹیکل اور اکنامک کانسیکوینسز تو لمیٹڈ ہیں, سیکیورٹی کانسیکوینسز کچھ لمیٹڈ ہوں گے, لیکن کیا ہوں گے ابھی کہنے کے قابل نہیں.
جی نعمان ظفر صاحب, آپ کا انالیسس.
ایران کا رول اس ایریے میں دیکھیں بہت عرصے سے موجود ہے, اور وہ حزب اللہ کے تھرو وہ اپنا اثر استعمال کرتا ہے, پیلسٹائن کے اندر بھی, پھر لبنان کے اندر تو بہت پہلے سے ہے, اور اسی کے تھرو پھر آپ دیکھیں آن ورڈ, پھر اگر آپ عراق کی بات کر لیں, سیریا کی بات کر لیں, تو وہ اسی کے تھرو یوز ہوتا ہے. تو اسی چیز کو جیسا انہوں نے کہا بالکل ٹھیک کہا کہ یہ ایک چینل جو ہے بہت عرصے سے کام کر رہا تھا. پہلے یہ سٹرونگ تھا, پہلے جو سیریا کی گورنمنٹ تھی, ایڈمنسٹریشن تھی, مضبوط تھی, اور ان کے اندر اگر حملہ یہ کرتے تو پھر یہ ایک وہ ٹیریٹوریل ایک جھگڑے کی صورت اختیار کر لیتا, تو اس کی ٹیریٹوریل انٹیگریٹی کے اوپر مسئلہ آتا اور وہ سارا معاملہ خراب ہو سکتا تھا. لیکن اب کیونکہ سول وار چل رہی ہے, اتنا زیادہ کنٹرول ان کا ہے نہیں, تو میرے خیال انہوں نے اسی کو ایک موقع سمجھا کہ کسی طریقے سے اس چینل کو توڑا جائے, کسی طریقے سے سپلائی کو روکا جائے جو کہ جو ہے نا لبنان کے اندر اور ان کی اپنی سیکیورٹی کے لیے فلسطین وغیرہ کے اندر جو جو ایریا ان کے اندر ہیں اس میں جو ہے نا ان کے لیے کوئی سیکیورٹی کا تھریٹ بن سکتا ہے. تو اس چیز کے لیے انہوں نے اس کا فائدہ اٹھایا. تو میرا نہیں خیال ہے کوئی اس کا کوئی امپلیکیشن اتنے زیادہ ہوں گے اسرائیل کے لیے, کیونکہ اس وقت کوئی بھی ملک اس کو مطلب ریٹیلیٹ کرنے کی پوزیشن میں ہے نہیں. ہاں مطلب کوورٹ حساب سے ایران بالکل اس کا کچھ نہ کچھ ایران اگر اس کے پیچھے ہے, میں دیکھیں میں اس کا وہ نہیں کر رہا, لیکن سٹیٹڈ بات میں اس کو دہرا رہا ہوں کہ اگر کوورٹ یا اوورٹ مطلب جو بھی ہے, اوورٹ تو نہیں کریں گے, کوورٹ کوئی آپریشن کیا جا سکتا ہے کہ اس میں اس کا ایک ریپلائی دیا جائے اسرائیل کو, تو میرا خیال ہے وہ کچھ اس طرح کی چیز ہمارے سامنے آ سکتی ہے. لیکن کسی ایڈمنسٹریشن کے ہاتھ میں کچھ حصہ نہیں ہے کہ اوپنلی جا کے ان کو چیلنج کر سکے.
بہت شکریہ نعمان ظفر صاحب, آپ نے ہمیں جوائن کیا. ڈاکٹر زبیر اقبال صاحب, آپ کے بھی اب ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. سامعین ایک بریک کے بعد واپس آتے ہیں اور بات کریں گے پاکستان کی سیاست پہ.
شکریہ,
تھینک یو. سامعین ہمارے پروگرام میری کہانی کا دن جمعرات کے بجائے اب بدھ ہو گیا ہے,
تو ہر بدھ کو پاکستان میں رات 9 سے 9:30 بجے اور بھارت میں 9:30 سے 10 بجے تک سنیے ہمارا پروگرام میری کہانی.
اور ہمارا پروگرام کچھ تو کہیے بدستور ہفتے کے روز آپ سن سکتے ہیں, لیکن وقت اس کا بھی تبدیل ہو چکا ہے اور اب یہ پروگرام آپ سنیں گے پاکستان کے وقت کے مطابق رات 9 اور بھارت میں 9:30 بجے. ہر بدھ کو پروگرام میری کہانی اور ہر ہفتے کو پروگرام کچھ تو کہیے میڈیم ویوز 972 کلو ہرٹز پہ.
آپ یہ پروگرام اردو سروس کے فیس بک پیج پر لائیو بھی سن سکتے ہیں اور اس دوران اپنے میسجز ہمیں بھیج سکتے ہیں. ہمارا فیس بک ایڈریس ہے www.facebook.com/voaurdu.
وائس آف امریکہ سے پروگرام جہاں رنگ میں آپ کا خیر مقدم. میں ہوں اسد حسن, پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام, اور بات ہم کریں گے پروگرام کے سلسلے میں پاکستان کی سیاست کے اوپر. پینامہ لیکس پچھلے ایک سال سے پاکستان کی سیاست کا محور بنی ہوئی ہے, اور پاکستان کے اندر جو ہمیں مذاکرے نظر آتے ہیں ٹیلیویژن کے اوپر, اس کے اوپر بھی, اور عدالتی فیصلے کے بعد بھی یہ معاملہ ٹھنڈا نہیں ہوا ہے, بلکہ اس میں بظاہر شدت آ چکی ہے. عدالت نے, آپ کو معلوم ہے کہ ایک جی آئی ٹی بنانے کا حکم دیا تھا کہ جو تحقیقات کریں گی اور جو کچھ مجوزہ سوالات ہیں ان سے متعلق وہ جوابات لیے جائیں گے شریف فیملی سے, جس میں پرائم منسٹر صاحب ہیں, نواز شریف صاحب, ان کا بھی براہ راست نام شامل ہے. لیکن اس جی آئی ٹی کو پہلے قبول کیا گیا, لیکن تحریک انصاف کے رہنما عمران خان اور ان کی پارٹی اور باقی جو اس کے اندر پٹیشنر ہیں, سراج الحق صاحب ہیں, شیخ رشید ہیں, ان کے تحفظات بھی اب اس جی آئی ٹی کے اوپر آ رہے ہیں. ان مطالبہ ان کا یہ بڑھتا جا رہا ہے کہ پرائم منسٹر صاحب استعفیٰ دیں, کیونکہ ان کے ماتحت جے آئی ٹی اگر ان سے سوالات کرے گی بھی تو اس میں شفافیت کے امکانات کم ہیں. دوسری جانب پاکستان مسلم لیگ نواز وہ یہ سمجھتی ہے کہ عدالت کا جو فیصلہ ہے اس کو اسی طرح سے امپلیمنٹ کیا جائے گا, اور پرائم منسٹر صاحب پہلے بھی اس بات پہ اپنی رضامندی ظاہر کر چکے ہیں, یہاں تک کہ معاملہ سپریم کورٹ میں جانے سے پہلے بھی, کہ کوئی بھی کمیشن بنا لیا جائے, کوئی بھی تحقیقاتی ادارہ جو ہے اس کی ٹیم بنا لی جائے اور وہ انڈیپینڈنٹلی اس کو انویسٹیگیٹ کر سکتی ہے. یہ سچویشن ہے ان کی جانب سے, لیکن اختلافات بڑھتے جا رہے ہیں, اور اب دیکھنا یہ ہے کہ اس جی آئی ٹی پہ اگر اتفاق نہیں ہو پاتا, یا جی آئی ٹی پہ اتفاق ہونا کیا ضروری بھی ہے یا نہیں, اس کا انالیسز لیں گے. دوسری جانب یہ کہ جو گزشتہ روز عمران خان نے تحریک انصاف کے سربراہ انہوں نے ایک بیان دیا, اس کے اوپر بھی اس وقت پاکستان کے اندر بہت بحث جاری ہے, اور پاکستان مسلم لیگ نواز کی قیادت اطلاعات کے مطابق بشمول پرائم منسٹر صاحب کے وہ اس بارے میں غور کر رہے ہیں, اور غالباً کچھ میڈیا تو یہ کہہ رہا ہے کہ فیصلہ کیا گیا ہے کہ ان کے باقاعدہ ڈیفیمیشن کا کیس ہو عدالت میں, ان کو چیلنج کیا جائے, اور اگر یہ الزام جھوٹا ہے تو اس بنیاد پہ ان کو یہ بھی ثابت کیا جائے کہ وہ 62-63 پہ جو آئین کی شک ہے اس کے اوپر پورا نہیں اترتے ہیں. تو کافی شدت ہے پاکستان کی سیاست کے اندر. پی آئی ڈی کا بھی آج ایشو ہوا, اپوزیشن نے وہاں پہ بریفنگ دینا چاہیے, حکومت نے روکا. ذاتی رائے یہ ہو سکتی ہے کہ پی آئی ڈی کے اوپر پولیٹیکل ایشوز تو ہونے ہی نہیں چاہیے, نہ خواہ وہ اپوزیشن لے کے جانا چاہے, یا پھر یہ کہ گورنمنٹ کی پالیسیز اور ریاست کی پالیسیز کے لیے وہ بہترین فورم ہے, ذاتیات کے لیے نہیں, اور اسپیشلی پھر اگر پرائم منسٹر صاحب کی فیملی یا ان کا خاندان, ان کے معاملات کی کلیریفیکیشن کے لیے بھی سرکاری مشینری اس کو شاید استعمال کرنے کی اخلاقی اجازت نہ رکھتی ہو. انالیسز ہم لیں گے. طارق چودھری صاحب ہمارے ساتھ موجود ہیں, سینئر جرنلسٹ ہیں, کالمسٹ ہیں, اینکر ہیں, اور شاہد انور صاحب پروفیسر ہیں پولیٹیکل سائنس کے. دونوں مہمانوں کا بہت شکریہ. اکرام سہگل صاحب سے بھی ہم نے اس بارے میں ان کی اوپینین لی ہے, وہ ہم اپنے مہمانوں کی گفتگو کے بعد آپ کو سنوائیں گے. طارق چودھری صاحب, سب سے پہلے اگر جی آئی ٹی پہ بات کریں, اتفاق ہوتا ہوا نظر آتا ہے اور جو کچھ نام سامنے آ رہی ہیں ان کی کریڈیبلٹی کیا ہے؟ افیشلی تو نہیں آئے ہیں لیکن میڈیا رپورٹ کر رہا ہے.
دیکھیں, تھوڑی دیر پہلے میں دیکھ رہا تھا میڈیا رپورٹس, آج چونکہ جمعرات ہے اور ساتواں دن ہے فیصلے کو آئے ہوئے, تو یہ بتایا جا رہا تھا کہ سوائے ایم آئی کے اور آئی ایس آئی کی طرف سے تو ابھی خبر نہیں ہے, یہ ظاہر ہوا ایس پی آر ہی خبر دے گا, لیکن یہ کہا یہ گیا ہے کہ سارے اداروں نے اپنے نام بھیج دیے ہیں سپریم کورٹ کے رجسٹرار کو, وصول ہو گئے ہیں. اب اس میں پرابلم ایک یہ ہے, پرابلم نہیں بلکہ ایک چھوٹی سی اڑچن یہ ہے کہ غالباً جسٹس اجاز افسر جو ہیں وہ کسی غیر ملکی دورے پر ہیں, اور چونکہ وہ بینچ کا حصہ ہیں, میرے خیال جب وہ واپس تشریف لائیں گے تو یہ سارے نام جو ہیں اس بینچ کے سامنے چلے جائیں گے, اور چونکہ دو دو تین تین نام گئے ہیں ایف آئی اے کی جانب سے اور باقی اداروں کی جانب سے میری اطلاع کے مطابق, تو ان میں سے ظاہر ہے کوئی نہ کوئی نام چوز کر کے تو وہ کمیشن جو ہے وہ تو میرے خیال میں بن جائے گا, یا بن جانا چاہیے, اس میں کوئی پرابلم مجھے بظاہر کوئی بڑی نظر نہیں آتی. اور اگر کوئی نام ایسا ہوگا جس سے سپریم کورٹ سمجھے گی کہ وہ مناسب نہیں ہے تو نام واپس بھیج دیا جائے گا, اور وہ اس کی فارمیشن میں کوئی ایشو نہیں بننا چاہیے.
تین تین ادارے جو ہیں, تین تین نام جا رہے ہیں اداروں کی طرف سے, تو اگر ایک نام پہ اعتراض ہے دوسرا ہو سکتا ہے. لیکن جو جے آئی ٹیز کی ہسٹری ہے پاکستان کے اندر, اس کے اوپر بڑے کوشچنز ہیں کہ کوئی بھی فیصلہ کن چیز سامنے نہیں آ سکی, یا ایون انویسٹیگیشنز اگر کسی نتیجے پہ پہنچی بھی ہیں تو وہ آرام سے چیلنج ہوگی, ان کے مطابق پروسیکیوٹ نہیں کیا جا سکا ہے.
دیکھیے, جہاں تک تعلق ہے نا چیلنج ہونے کا, وہ تو ظاہر ہے اس ملک کا اور ایک قانونی نظام ہے, اس کو آپ راتوں رات تبدیل نہیں کر سکتے. اگر کسی شخص کے پاس, کسی کنوکٹ کے پاس یا کسی ملزم کے پاس اپیل کا حق ہے تو وہ کسی ایک خاص واقعے کی وجہ سے چھینا نہیں جا سکتا. یا تو یہ ہے کہ سارے پارلیمنٹ میں بیٹھیں اور ایک فیصلہ کر لیں کہ لوگ جو ہیں مختلف مقدمات میں جب کنوکٹ ہوتے ہیں تو ان کو اپیل کا حق نہیں دینا. ظاہر یہ تو پارلیمنٹ کا فیصلہ ہوگا نا, لیکن آج اس وقت جو ہے, اس وقت جب ہم بیٹھے ہیں, اگر کسی شخص کے پاس یا کسی گروہ کے پاس, کسی جماعت کے پاس اپیل کا حق ہے کسی فیصلے کے خلاف, تو اس کو تو ہم ڈینائی نہیں کر سکتے. دنیا بھر کا قانون جو ہے اس کی اجازت دیتا ہے.
بالکل,
اصل بات جو ہے جو آپ نے اپنے انٹرو میں کہی کہ کیا یہ جو ہے, یہ جو جے آئی ٹی ہے اس کی پروسیڈنگز کو اور اس کے فیصلوں کو تسلیم کیا جائے گا یا نہیں جائے گا, بنیادی سوال یہ ہے. اب اس میں آپ کی بات میں سن رہا تھا, اور جو گزشتہ کئی دنوں سے ہم سب لوگ سن رہے ہیں کہ جی قبلہ عمران خان صاحب کا یہ مطالبہ ہے کہ پرائم منسٹر آف پاکستان جو ہیں وہ استعفیٰ دے دیں, چونکہ وہ انویسٹیگیشن پر اثر انداز ہو سکتے ہیں. کسی بھی پرائم منسٹر سے یا کسی بھی حکومتی عہدیدار سے استعفے کا مطالبہ کرنا ظاہر ہے ایک جمہوری حق ہے لوگوں کا, لیکن اس میں ایک چھوٹا سا پرابلم یہ ہے کہ یہ جو جے ای ٹی ہے یہ سپریم کورٹ نے بنائی ہے, پرائم منسٹر آف پاکستان نے نہیں بنائی. اور اس میں ایک خاص بات یہ رکھی گئی ہے کہ سپریم کورٹ کا جو بینچ ہے وہ ہر 15 دن بعد یا ہر 7 دن بعد اس کی جو پروگرس ہے اس کو ریویو کرے گا.
صحیح.
اس کی رپورٹ جو ہے سپریم کورٹ کے پاس جائے گی اور اس کو ایگزامن بھی سپریم کورٹ کرے گی. یہ بھی ہم نے سنا ہے کہ شاید وہ جو کمیٹی ہوگی جو تحقیق کرے گی اس کو دفتر بھی عارضی طور پر سپریم کورٹ میں ہی دیا جائے گا.
صحیح.
آپ کو یاد ہوگا کہ
جوڈیشل پاورز ہیں پوری, اس کو امپاور کیا گیا. اس کو
حج کرپشن کیس میں انہوں نے اس وقت جو ایک ایف آئی اے افسر تحقیقات کر رہے تھے ان کو باقی سارے کاموں سے انہوں نے وڈرا کر لیا تھا, اور وہ روزانہ جو تھا وہ افتخار چودھری صاحب کو رپورٹ کیا کرتے تھے. اس دوران ان کا اس دوران وہ براہ راست ان کے متحد تھے. تو اگر ایک کمیٹی سپریم کورٹ بنا رہی ہے, سپریم کورٹ ناموں کو اپروو کرے گی, سپریم کورٹ مانیٹرنگ کرے گی, تو پھر اس کا مطلب یہ ہے کہ وہ پرائم منسٹر کے نیچے نہیں ہے بلکہ وہ سپریم کورٹ کے نیچے ہے. اگر آپ اس اگر ہمیں ہم سب کو سپریم کورٹ پر اعتماد ہے اور ہم اوپر اوپر سے کہتے ہیں دل سے نہیں کہتے یا وہ الگ بات ہے, تو پھر ہمیں سپریم کورٹ کی مانیٹرنگ پر, اس کی فارمیشن پر, اس کے فیصلوں پر کرنا چاہیے. جب ہم سب یہ کہتے ہیں کہ پرائم منسٹر آف پاکستان جو ہے اس کمیٹی کے سامنے مجبور محض ہوگا پیش ہونے کے لیے, وہ اس کو لازم پیش ہونا پڑے گا, تو پھر میرا خیال ہے یہ بات زیادہ بحث اس پہ کرنا مناسب نہیں ہوتی کہ جی وہ استعفیٰ دے یا نہ دے, کیونکہ یہ معاملہ سارا سپریم کورٹ خود ڈیل کر رہی ہے, خود اس کو چیک کر رہی ہے. تو میرا خیال ہے کہ یہ سپریم کورٹ پہ ہی اعتماد کرنا چاہیے اس معاملے میں, میرا یہ خیال ہے.
شاہد انور صاحب, آپ کی ٹیک اس کے اوپر, جے آئی ٹی کے اوپر جو اپوزیشن خاص طور پہ تحریک انصاف کی تحفظات آ رہی ہیں, کس حد تک جائز ہیں, کس حد تک وہ غیر ضروری ہیں؟
میرے خیال میں ایک حد تک وہ پولیٹیکل پارٹ ہے اس کا, تحفظات کا کچھ ہسٹری بھی ہے, اس کی جسٹیفیکیشن بھی بنتی ہے, لیکن جو سبسٹینٹو بات ہے اس میں میں سمجھتا ہوں کہ سپروائزری رول ہے سپریم کورٹ کا, یہ جے آئی ٹی اس حوالے سے مختلف ہے پچھلی جے آئی ٹی سے.
بالکل.
تو اس میں میرا خیال ہے کہ اس طرح سے اس کو نہیں کیا جا سکے گا جس طرح سے ماضی میں جو ایگزیکٹو کے انڈر کام کرنے والی جے آئی ٹیز ہیں ان کے ساتھ وہ جو مینیپولیشن اور دوسری چیزیں ہوتی ہیں اس سے کافی مختلف ہوگا.
لیکن میں کیسے ایک نقطہ ایڈ کرنا چاہ رہا ہوں, ابھی ہمارے ساتھ اکرام سہگل صاحب تھے, انہوں نے اس پہ ایک جملہ یہ کہا کہ دیکھیں جی, بے شک وہ اداروں سے آئے ہوئے لوگ ہوں, جن اداروں کو آپ ڈس فنکشنل کہہ رہے ہیں ان اداروں کے لوگوں کی ڈائریکشن, وہ انڈیویجول جو نامینیٹ ہوگا اس کے اوپر اس کا کوئی اثر نہیں ہوگا, یہ بہت ریئر ہو سکتا ہے. لیکن ایون وہ کہتے ہیں کہ اگر آرمی کا بھی بندہ آئے گا اور آرمی کی طرف سے بھی لیڈرشپ نے اگر کہا کہ کسی خاص ڈائریکشن میں جانا ہے سو وہ اس کو فالو کرے گا.
یہ بات صحیح ہے کافی حد تک, لیکن بات یہ ہے کہ یہ بنیادی طور پہ ہمارے جو پولیٹیکل پاور سٹرکچر کا مسئلہ ہے جو کہ پرماننٹ فیکٹر ہے, وہ تو پلے آؤٹ کرتا رہے گا, اس کو تھوڑا سا ایک کہہ لیں کہ سٹیپ بائی سٹیپ جو ہے, دس از ون سٹیپ فارورڈ کہ ایک انصاف کے اصول کے لیے ایک تھوڑا بہتر, ریلیٹیولی بہتر میکانزم ہے. تو آئیڈیل میکانزم تو ایک دم سے شاید ہم نہیں بنا سکتے.
صحیح.
تو اس حوالے سے ایک امپروومنٹ ضرور ہے, اور وہ سارے پولیٹیکل پریشر دوسری سائڈ پہ بھی اسی طرح سے کام کر رہے ہوں گے جس کے انڈر جو ہے وہ انصاف کا مطالبہ.
آپ کو جے آئی ٹی کام کرتی نظر آتی ہے یا یہ اسی طرح تنازعات کا شکار ہو جائے گی؟
میرا خیال ہے کہ ابھی کچھ تھوڑا ہمیں انتظار کرنا چاہیے, میرا خیال ہے کہ شاید یہ پروسیس جو ہے کمپلیٹ کر پائے گی,
کیونکہ
براڈر کنسنسس سارے کانفلکٹ کے باوجود وہ نظر آ رہا ہے اس پہ.
جی,
دونوں جو مین بڑی پارٹیز ہیں ان کے حوالے سے.
میں کل جو تحریک انصاف کے لیڈرز کی گفتگو سن رہا تھا, بشمول ایسے جو بڑے کام یا کیلکولیٹڈ سمجھے جاتے ہیں, اسد عمر کی اگر ایگزامپل لے لیں, عمران خان کی, سو زیر لب کہیں نہ کہیں یہ تھریٹ تو لفظ بڑا ہوگا, لیکن ایسا نظر آتا ہے کہ جیسے کہیں پہ بھی ان کو اعتماد نہیں ہے, وہ یہ سمجھتے ہیں کہ ہر جگہ سے کہیں نہ کہیں سے سپورٹ آ رہی ہے جو پرائم منسٹر صاحب کے لیے, نواز شریف صاحب یا ان کے خاندان کو مدد فراہم ہو رہی ہے.
یہ اصل میں یہ دیکھیں, یہ بات تو ایک حد تک جائز بھی ہے, شکوک و شبہات تو رہیں گے, یہ پوری ہسٹری ہے, لیکن میں یہ بات کر رہا ہوں کہ یہ ایک ایسا پرابلم ہے جو پاور سٹرکچر کا پرابلم ہے جس کو آل آف اے سڈن ہم ریزالو نہیں کر سکتے, اور وہ انفلوئنسز رہیں گے.
صحیح.
بات یہ ہے کہ جو کاؤنٹر انفلوئنسز ہیں ان کو تقویت ملی ہے, اور اگر وہ اسی طرح سے یہ بذات خود کہنا, شکوک و شبہات کا اظہار کرنا, یہ بھی ایک کاؤنٹر انفلوئنس ہے, تو اس سے ایک جو بیلنس کریٹ ہوتا ہے رف سا ایک, اس کے نتیجے میں شاید کچھ بہتر آؤٹ کم ہمیں مل سکتی ہے, گریجولی ہم حصول انصاف کی طرف بڑھ سکتے ہیں. میں پروسیس کے حوالے سے بات کر رہا ہوں, ایک پرٹیکولر اس کیس کے حوالے سے ایکسکلوسیولی بات نہیں کر رہا.
طارق چودھری صاحب, اب ذرا آتے ہیں عمران خان صاحب کا جو دعویٰ ہے, الزام ہے 10 ارب روپے کی آفر کا. کل انہوں نے ایک میڈیا ٹاک شو کے اندر اس پہ بات کی اور اس پہ بڑا سخت رد عمل آ رہا ہے. اس کے دونوں حوالے ہیں, ایک تو یہ کہ بذات خود یہ جو پیناما کا جو ہنگامہ ہے اس کو وہ کتنا فیول کرے گا یا ڈیفیوز کرے گا, اور ان حالات میں جب بظاہر میاں نواز شریف اور ان کے خاندان پہ دباؤ بڑھ رہا تھا, یہ نسبتاً غیر سنجیدہ جو معاملہ ہے وہ کس حد تک ہرٹ کر سکتا ہے؟ ایک انڈیپینڈنٹ انالیسز آپ کا کیا ہے؟
پاکستان میں جو دباؤ ہے وہ T20 میچ کی طرح ہوتا ہے, ایک بال پہ کسی پہ دباؤ ہوتا ہے, اگلے بال پہ کسی اور پہ چلا جاتا ہے. تو ہمارے یہاں تو یہ کھیل تماشا ہر وقت جاری رہتا ہے. جہاں تک عمران خان صاحب کے اس الزام کا تعلق ہے تو انہوں نے میڈیا ٹاک میں یہ الزام نہیں لگایا, بلکہ وہ شوکت خانم کے ایک اجلاس سے خطاب کر رہے تھے پشاور میں, وہاں انہوں نے یہ انکشاف فرمایا ہے. دو باتیں اس میں لوجیکل ہیں اور تھوڑی سی ہسٹری میں کروں گا اگر وقت ہو آپ کے پاس. ایک تو لوجیکل بات اس میں یہ ہے کہ انہوں نے کہا کہ 2 ہفتے پہلے مجھے یہ بات کی گئی اور 2 ہفتے پہلے مجھے آفر کی گئی. دیکھیں, اگر کوئی معاملہ جو ہے وہ کیس جو ہے سماعت کے تمام مراحل کا ہو اور وہ معاملہ جو ہے وہ پھر اس کے بعد وہ محفوظ ہو چکا ہو.
سوری شاہد صاحب, آپ آن لائن ہیں, آن ایئر آپ کی آواز جا رہی ہے, ہم آپ کو ذرا ہولڈ پہ رکھتے ہیں. طارق چودھری صاحب, آپ اس کو جاری رکھ سکتے ہیں. غالباً شاہد صاحب کو یہ اندازہ نہیں ہو رہا کہ وہ دوسرے سیل کے اوپر ہے, ان کی بات ہم تک پہنچ رہی ہے. جی طارق چودھری صاحب, آپ کنٹینیو رکھیے. جی چودھری صاحب,
اس کا مطلب یہ ہے کہ اس وقت ہوئی جب یہ معاملہ جو تھا عمران خان صاحب کے ہاتھ سے نکل چکا تھا, تو میرا خیال ہے کوئی بہت بیوقوف آدمی ہوگا اس وقت آفر کرے کسی کو 10 ارب روپے کی جب معاملہ ججوں کے ہاتھ میں ہو, فیصلہ محفوظ ہو چکا ہو. ایک تو اس لحاظ سے بات جو ہے بالکل الوجیکل لگتی ہے. دوسرا ایک ہسٹری ہے پی ٹی آئی کی, اگر آپ مئی 2013 کے انتخابات سے اگر آج تک دیکھیں تو 5-6 بڑے بڑے ایشو سامنے ہیں جس کے بعد پی ٹی آئی کو واپس لینے پڑے. مثلا 35 پنکچر والی بات بڑی شدت کے ساتھ تسلسل کے ساتھ ریپیٹڈلی کی گئی, اور جب داندلی کمیشن بیٹھا تو وہاں انہوں نے کہا کہ ہم نے تو یہ سیاسی بات کی تھی, یہ کوئی الزام نہیں تھا, اس کا ہمارا کوئی مطلب نہیں تھا. پھر اس کے بعد آپ کو یاد ہوگا کہ اردو بازار کے پرنٹنگ پریسوں سے بیلٹ پیپر چھاپنے کا الزام لگا, اور اس کے بعد وہ الزام بھی پھر واپس ہو گیا, اس کا کوئی ذکر ہم نے بعد میں نہیں سنا. پھر یہ بھی کہا گیا کہ اردو بازار سے لوگوں کو لایا گیا تھا بیلٹ پیپروں پہ وہ جو مہرے لگانی تھی اس کے لیے. چوتھا الزام پھر یہ لگا, آپ کو یاد ہوگا کہ الیکشن کمیشن کے ایک سیکرٹری تھے افضل قذافی صاحب, ان کو دھرنے میں کنٹینر پہ کھڑا کیا گیا. انہوں نے کہا جی کہ داندلی ہوئی تھی بہت زیادہ اور ہم نے خود کی تھی اور میں اس میں شامل تھا.
بعد میں
جب ان پر ڈیفیمیشن کا کیس ہوا تو انہوں نے جا کے عدالت میں کہا کہ جی میں نے تو ایسے بات کی تھی, میرے پاس کوئی ثبوت نہیں ہے. کچھ دن پہلے نعیم الحق صاحب ہیں, انہوں نے فارمر آرمی چیف جنرل کیانی پر الزام لگایا, اور وہ الزام بھی بعد میں انہوں نے کہا کہ وہ تو میں نے کہیں سے بات سنی تھی. یہ جو 35 پنکچر والی بات ہے اس کے بارے میں بھی بعد میں انہوں نے وضاحت کی کہ مرتضیٰ پویا صاحب کے گھر میں ایک بریگیڈیئر سیمسن صاحب ہوا کرتے ہیں.
ایگزیکٹلی وہ ساری ہسٹری جانتے ہیں, یعنی یہ کہتے ہیں کہ یہ ایک ہسٹری ہے اور بنا تحقیق کے
فوری طور پر اس اطلاق انہوں نے اون کر لیا. تو یہ ایک میں توقع یہ کرتا ہوں کہ وہ مسلم لیگ ہو, پیپلز پارٹی ہو یا پی ٹی آئی ہو, سب کے قائدین کو بات کرتے ہوئے بہت سوچ سمجھ کے احتیاط سے بات کرنی چاہیے, کیونکہ یہ کوئی الزام معمولی الزام نہیں ہوتا. اب یہ ایشو یہ ہے کہ اب ساری جماعتوں نے اس چیز کو پکڑ لیا ہے اور یہ مطالبہ ہو رہا ہے. ابھی تھوڑی دیر پہلے میٹنگ ختم ہوئی ہے حکمران جماعت کی, جو ان کے اہم لوگ تھے, اس میں انہوں نے کہا ہے کہ پرائم منسٹر صاحب جو ہیں اگر چاہیں تو وہ ان کو مشورہ دیا ہے کہ وہ اس پہ کوئی ڈیفیمیشن کی بات کریں. شہباز شریف صاحب نے بھی لاہور میں خطاب کیا, انہوں نے بھی ڈیفیمیشن کی بات کی ہے. ایشو صرف یہ ہے کہ چند گھنٹوں کے اندر 3 بیان تبدیل ہوئے ہیں. پہلے قبلہ عمران خان صاحب نے فرمایا مجھے نواز شریف نے آفر کیے, پھر 2 گھنٹے بعد انہوں نے کہا جی کہ مجھے یہ آفر شہباز شریف کی طرف سے ہوئی تھی, پھر تیسرے انہوں نے اسٹیج پہ کل شام کہا کہ مجھے حمزہ شہباز شریف کی طرف سے ہوئی تھی, اور کوئی ان کا دوست وہ میرے دوست کے پاس آیا تھا, اور پھر میرے دوست نے مجھے آ کے کہا کہ میں نے 10 ارب کی مجھے بات ہوئی ہے. تو میرا خیال ہے کہ یہ غیر ذمہ دارانہ بات ہے, اس پہ یا تو ان کو وقت لے لینا چاہیے یا پھر یہ ہے کہ اس پہ دودھ کا دودھ اور پانی کا پانی ہو, کوئی شریف آدمی کوئی وہ جائے.
شاہد انور صاحب, تاکہ 30 سیکنڈ ہے آپ کے پاس, آپ کو میں اس پہ کم وقت دوں گا کیونکہ آپ نے ٹیلی فون پہ وقت ضائع کیا. شاہد انور صاحب, آپ ہمیں بتائیے گا, آپ کے خیال میں یہ جو 10 ارب کا شوشہ چھوڑا ہے بنا ثبوت کے, بنا ایویڈنسز کے, اب اگر ان کو کورٹ میں لایا جاتا ہے, ڈیفیمیشن کا کیس ہوتا ہے, وہ پروف کر سکیں گے؟
اصل اس میں میری رائے ویسے یہ ہے کہ اسپیسیفک اس طرح کی بات بغیر ایویڈنس کے نہیں کرنی چاہیے, لیکن اس میں میرا چارج شیٹ طارق صاحب کی طرح اتنی اسٹرانگ نہیں ہے इसको भी हमें कंपैरेटिवली देखना चाहिए कि ये बातें बहुत सी यहाँ पे सारे जो पॉलिटिकल लीडर्स हैं हमारे वो करते हैं, लेकिन इसमें खान साहब के हवाले से ये बात है कि वो इसमें काफी गैर मोहतात हैं इस कल्चरल कॉन्टेक्स्ट में। वो इसको मैं जो चार्जशीट करूंगा कि इस कल्चरल कॉन्टेक्स्ट को वो उस तरह से नहीं समझते जिस तरह से बाकी लोग समझते हैं। अगर हम झूठों की झूठ बोलने की वो तारीख जो है उसको इंसाफ के साथ उसका जायजा लें तो बड़ी लंबी तारीख है, और जो कंटेम्प्रेरीज हैं वहां पे भी बड़े मामलात इस तरह के हैं। तो ये मेरा ख्याल है कि इसमें ये अदम एहतियात और इस तरह की
ठीक है बिल्कुल जहाँ पे इमरान खान जवाब दे हैं कि वो गलत और बिना सबूत की बात कर रहे हैं वहाँ पे एक तारीख दूसरी तरफ ये भी जुड़ी हुई है जिसमें बड़े इल्जाम लगाए जाते हैं कि वो अपने सियासी मफादात के लिए सौदेबाजी का एक कल्चर परवान चढ़ा है और उसके अंदर एक खास जो ग्रुप है लोग हैं जिनके ऊपर अब भी ये इल्ज़ाम आ रहा है उनका नाम अक्सर उसमें आता है। सो फैसला होना चाहिए जैसे तारिक चौधरी साहब ने कहा। शाहिद साहब आपका बेहद शुक्रिया, तारिक साहब आपका भी बेहद शुक्रिया, आपने हमें ज्वाइन किया। इकराम सहगल साहब उनसे हमने पनामा इशू पे और उसके आफ्टर मैथ्स पे बात की है।
फर्स्ट ऑफ ऑल प्लीज एक बात पर क्लियर हो जाए कि हर मुल्क में करप्शन होती है
लेकिन इदारे होते हैं।
अगर
करप्शन उसमें कोई आ गया
पकड़ते हैं उनको ये करते हैं इंडिपेंडेंट होते हैं इंडिपेंडेंट वो लेते हैं डिसीजन लेते हैं वगैरह वगैरह।
साइकिल साहब मैं तो कहता हूँ ये तो शायद इंसान की फितरत में है जहाँ पे उसको स्पेस मिलेगा वो लेगा, लेकिन जिन चीज़ों के ऊपर इंसान ने सरेंडर किया है सोसाइटीज बनी है मुल्क बने हैं डेमोक्रेसीज बनी है सो वहाँ पे रूल ऑफ लॉ
है। बट आपके पास देखें ना आपका रूल ऑफ लॉ कौन आपके रूल ऑफ लॉ तो करते हैं पाकिस्तान में जुडिशरी वो वर्डिंग ऑफ द लॉ पर जाते हैं स्पिरिट ऑफ द लॉ पर नहीं जाते।
अभी क्या हो रहा हो क्या सकता है पॉसिबिलिटीज क्या है?
देखिए मैं आपको एक बात बताता हूँ कि अगर आप देखिए ये तो इसमें कोई शक नहीं कि नवाज शरीफ हैज़ बीन बैडली डैमेज्ड क्योंकि दो ने सीनियर जजेस ने आपको डिस्क्वालीफाई कर दिया और तीन और जजेस ने उनको रिफ्यूट नहीं किया,
क्लीन चिट नहीं दी, इनोसेंट नहीं कहा,
नहीं उनको देखिए आपको जो चीज़ उनने बोला वो वही बात बोला जो वो भी बोल रहे हैं कि आपकी क्लेम्स रिजेक्ट कर दी लेकिन उनकी जो ऑब्जर्वेशन वो फाइंडिंग में नहीं ट्रांसलेट हुई, ठीक है ना जी। लेकिन बहुत इम्पॉर्टेंट बात है कि जो उन्होंने फाइंडिंग दी उसको उन्होंने रिफ्यूट करना चाहिए था एज मेजॉरिटी, एज मेजॉरिटी दे कुड से कि फॉर दीज रीजंस वी डू नॉट एक्सेप्ट द माइनॉरिटी थिंग। ये जजमेंट के अंदर आता है दिस इज लीगली बाइंडिंग टू से कि दिस इज वाई द डिसएग्रीमेंट इज देयर। बात यह है कि जी आप कुछ भी कर लें जब तक आप जड़ से नहीं निकालेंगे हाइनस क्राइम को, और वो फाइनेंस क्राइम शरीफ देखें आप नवाज शरीफ और शबीर शरीफ में शहबाज शरीफ में आप डिफ्रेंशिएट करें प्लीज़, ठीक है। देर आर हाइनेस क्राइम्स इन पंजाब ऑल्सो, प्लीज़ डू नॉट थिंक कि आप पंजाब में हमजा शरीफ इज़ गेटिंग अवे विथ नॉट गेटिंग अवे विथ मर्डर, ठीक है ना जी। देखिए वो हाइनेस क्राइम वहाँ पर भी हैं, ठीक है ना। तो आपको हाइनेस क्राइम को फर्स्ट ऑफ ऑल टैकल करना पड़ेगा।
कौन करेगा?
देखें एट द एंड ऑफ द डे तो अभी तक तो फौज सुप्रीम कोर्ट के एम्बिट में कर रही है, ठीक है। ऐसा ना हो एक दिन फौज टेक ओवर कभी नहीं करेगी, ये मैं आपको लिख के देता हूँ, लेकिन एक दिन वो फैसला ये करेगी कि वी विल कॉल द शॉट्स मोर देन वी आर डूइंग नाउ, ठीक है। फिर आप क्या करेंगे उस दिन, ठीक है, फिर वापस आप चले जाएंगे ऑटोक्रेसी रोना धोना। अब देखिए जेब नहीं लगता
जी, ये इकराम सहगल साहब थे। फौज कभी इंटरफेयर नहीं करेगी लेकिन वो मजीद शॉट्स कॉल कर सकती है। क्विकली हम जाएंगे प्रोग्राम के आखिरी सेगमेंट पे। स्पोर्ट्स पे दो डेवलपमेंट है एंड बिग थ्री जिसमें बहुत बड़े बेनिफिशियरी थे भारत। आईसीसी के गुज़श्ता रोज़ के इजलास में उस फैसले को वापस लिया गया। नौ ममालिक ने उस फैसले को वापस लेने की हिमायत की, भारत और श्रीलंका वो उसकी मुखालफत में थे। और अब इत्तला भी मिली है कि भारत शायद आईसीसी चैम्पियंस ट्रॉफी से भी बाइकॉट कर सकता है। सो इस पर बात करेंगे। और दूसरा आईसीसी चैम्पियंस ट्रॉफी के लिए पाकिस्तानी टीम का ऐलान, कुछ तब्दीलियाँ हुई हैं। सरफराज नवाज साहब हमारे साथ मौजूद हैं, फॉर्मर टेस्ट क्रिकेटर। उमेर अलवी साहब स्पोर्ट्स जर्नलिस्ट हैं। सरफराज साहब पहले बिग थ्री पे आप अपनी राय दीजिएगा, कैसा फैसला है ये?
नहीं देखें बिग थ्री का तो फैसला वाजे हो गया था जब बर्तानिया की पार्लियामेंट के अंदर क्लार्क को बुलाया गया जो इंग्लैंड एंड वेल्स का प्रेसिडेंट है और उसको पूछा गया कि जी आपने ये पाबंदी लगा दी बिग थ्री क्यों बनाया, हम तो स्पोर्ट्स को एक्सपेंड करना चाहते हैं, क्रिकेट को बजाय के जो इनके मेंबर हैं उनके अलावा एसोसिएट मेंबरों के पास उससे ज्यादा आगे लेके जाना चाहते हैं। तो ये सारी पाबंदियां तो क्लार्क ने पार्लियामेंट के अंदर बरतानिया की वहाँ अपोलोजाइज किया और वादा किया कि दूसरी और इस तरह की चीजें हम खत्म करेंगे, तो वो तो पाकिस्तान के लिए बड़ी बेहतरी हुई है कि इंग्लैंड की पार्लियामेंट को दुआएं देनी चाहिए कि जिस वजह से बिग थ्री में, वरना तो आप देखे नजम सेठी तो बिग थ्री बनवाले वालों में है और उसके बाद उसने क्या मिला पाकिस्तान को शर्मिंदगी के, तो अब माशाल्लाह बिग थ्री जो हुई है ये अब पाकिस्तान ही नहीं पूरी दुनिया के लिए बड़ी खुशाइन बात है और जो एसोसिएट मेंबर है
आपका नुक्ता नजर बिग थ्री उसका खात्मा कितना फेयर शेयर होगा, बाकी जो बोर्ड्स हैं या छोटे मुल्कों के जो बोर्ड्स हैं फाइनेंशियली वो कितना इससे इस्तेफादा कर सकेंगे?
देखिए बिग थ्री का स्टेप जब लिया गया था उसी वक्त सबने आवाज उठाई थी गलत है और उसके बाद आपने देख लिया की मतलब तीन साल में कोई खास फर्क तो आया ही नहीं, अगर कोई ऐसा हो जाता कि बहुत ही आउटस्टैंडिंग चेंज होता तो समझ में भी आता इंडिया वही जो करता था वैसे ही कर रहा है अपने मुल्क में खेल रहा है, इंडिया अगर बिग थ्री में इतना बड़ेपन का मुजाहरा करते हैं तो पाकिस्तान से खेलते हैं, लेकिन वो वही अपने मुल्क से बाहर कम जाते हैं अपने मुल्क में ज्यादा खेलते हैं, इसी तरह ऑस्ट्रेलिया और इंग्लैंड ने भी करने की कोशिश की लेकिन वो नहीं कर पाए क्योंकि जिनके जो जो जिस मुल्क का बोर्ड होता है वहां पे उनको जवाबदेह भी होते हैं, इस तरह नहीं होते कि जो मर्जी है मनमानी करें, तो वट एवर गोज अप कम्स डाउन वाली बात थी और इट वॉज अबाउट टाइम कि वो उसको नीचे आना था और वो आ गए। अब बेहतरी इसमें जो होती है उसमें थोड़ा टाइम लगेगा, इसलिए कि अभी तो दो महीने तीन महीने बाद तो इसका ये फैसला होगा कि क्या करना है कैसे करना है, पाकिस्तान को इसमें अपना चांस ढूंढना चाहिए और कोशिश करनी चाहिए कि आगे से आगे बढ़ के जो है वो सिक्स मारे ना कि वो बैकफुट पे जाके बोल लो जाए,
डिफेंस नहीं अटैकिंग वो यहाँ पे भी रवैया हो अटैकिंग क्रिकेट की तरह का। सरफराज साहब ये बताइएगा अब आईसीसी चैंपियंस ट्रॉफी बड़ी क्रिटिकल है पाकिस्तान के लिए, टीम का ऐलान कर दिया गया है, अजहर अली वापस आए हैं, पहले उनको शामिल नहीं किया गया लेकिन अब ओडीआई में वो वापस आ गए हैं, वेस्ट इंडीज़ में वो ओडीआई का हिस्सा नहीं थे, वापसी उमर अकमल की हुई है और इसी तरह कुछ फहीम अशरफ वो बदस्तूर टीम में है, बल्कि पिछली सीरीज़ में मौका नहीं मिला, वेस्ट इंडीज़ की सीरीज़ को सामने रखते हुए इस टीम के तयन के बारे में इस टीम के ऐलान इसकी सिलेक्शन के बारे में क्या कहेंगे आप?
वेस्ट इंडीज के खिलाफ जो पाकिस्तान ने टेस्ट मैच जीता है वो तो मैं कहूंगा कि बड़ी अच्छी परफॉर्मेंस हुई है वेस्ट इंडीज में जाके, और उनके मुल्क में मैच जीतना कोई इतनी आसान काम नहीं है, लेकिन उनकी टीम बड़ी कमजोर है, उनमें बॉलिंग स्ट्रेंथ भी इतनी नहीं, बैटिंग में स्टैंग पावर नहीं है और उसके बाद स्पिनर के खिलाफ जो बॉल वीक है, और आपने यूएई में देखा होगा कि स्पिनर यासर शाह ने उनकी तबाही की थी और तीसरी इनिंग में भी उन्होंने छह विकेट ली, आमर ने भी अच्छी बॉलिंग की, स्टक फॉर्म नाउ, तो अब चैंपियन ट्रॉफी की जो आप बात कर रहे हैं तो रिसेंटली आई वॉज इन इंग्लैंड, यहाँ मौसम अभी से गर्म हो गया है अप्रैल से 40 से अभी दो हफ्ते पहले 22 टेम्परेचर था, तो पीछे भी ड्राई हो जाएगी, वो सीन नहीं होगा जो आदमी सोचता है कि टीम के पहले हफ्ते जो मैच शुरू हो रहे हैं और दो हफ्ते के बाद जो खत्म होंगे तो उसमें
वहाँ पे इंग्लैंड के अंदर उसको नहीं होना चाहिए था, आपका शोभा आप बेहतर बता सकते हैं मोहम्मद अब्बास जो बॉलर था, यानी वहाब रियाज की जगह अब्बास को ट्राई किया जाता वहाँ पे?
नहीं
इरफान की नया लड़का जो अब्बास है उसकी बात करो,
दे जाती है और 10 ओवर का बॉलिंग सेशन होगा, ये 4 ओवर का तो मैच है
नहीं जी, मैं मोहम्मद अब्बास की बात कर रहा
हूँ, एक दिन उससे इतना आसान ही होगा, तो मेरा ख्याल वहाब रियाज की और अहमद बट को पिछले साल लेके गए थे, अब उसको बिल्कुल ही ड्रॉप कर दिया, तो ये काफी चेंजेस किए इन्होंने।
ठीक क्विकली मेरे पास आखिर
ये कहूंगा कि पाकिस्तान टीम ओडीआई में सरफराज अहमद की कैप्टनशिप में जो अच्छी परफॉर्मेंस कर रही है होप दे कंटिन्यू देयर।
जी उमर अलवी साहब 40 सेकंड है आपके पास, क्या कहेंगे?
जी अहमद शहजाद मिसफिट है, उमर अकमल मिसफिट है और वहाब रियाज मिसफिट है, ये तीन परफॉर्म ही नहीं करते तो फिर नहीं क्यों रहे आप इनको, वहाब रियाज ने तीनों फॉर्मेट में प्रूव किया वो परफॉर्म नहीं करते लेकिन वो तीनों फॉर्मेट में टीम में आ जाते हैं, उमर अकमल को किस बेसिस पे किया अगर आपने ड्रॉप किया था, और अहमद शहजाद को तो आपने देख लिया ना अभी पूरी सीरीज में वनडे T20 टेस्ट सब में वो नहीं चल रहे, तो भाई बाहर निकालिए, एक करोड़ों प्लेयर्स पड़े हुए क्यों नहीं ट्राई करते, अजहर अली देखिए अजहर अली को तो निकालना ही नहीं चाहिए था इनको, क्योंकि वो आपका सेट बैट्समैन था, आप उसको 3-3 महीने बाद रिकॉल करके टेस्ट थोड़ी खिलाएंगे।
अब्बास वाज अ बेटर चॉइस अगर वहाब रियाज के साथ कंपैरिजन करें तो।
بہت شکریہ آپ کا عمیر
علی، آپ نے بھی جوائن کیا، سرفراز نواز صاحب آپ کے بھی ہم مشکور ہیں کہ آپ نے ہمارے لیے وقت نکالا۔ پروگرام کے پروڈیوسر اسد حسن اور میزبان اسد حسن اور پروڈیوسر اسفر امام کو اجازت دیجیے، اللہ حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔